आपने ये देखा कि अल्हम्दुलिल्लाह हदीस पढ़ने से खास तौर पे अब ये उनके मैयत की और जनाजे के और इस किस्म के अहकाम हैं, उन सबसे कितना आपको यानी जहन खुलता है, कितनी सारी चीजें आपको अब मालूम हो रही हैं और कितनी सारी चीजों की वजूहात मालूम हो रही है कि क्यों ऐसे किया जाता है। क्योंकि ये मौके ऐसे होते हैं कि ज्यादातर इंसान को सुनी सुनाई बातें जो है ना वो उन पे इंसान चल रहा होता है कि किसी ने कुछ कह दिया किसी ने कुछ कह दिया तो उसके ऊपर ही हमारा ज्यादा यकीन होता है। चलिए इंशाल्लाह मेरे ख्याल मेरी आवाज फोन पे भी आ रही है। इंशाल्लाह फिर जी मेरी आवाज आ रही है फोन पे। अल्हम्दुलिल्लाह चले अल्हम्दुलिल्लाह आप शुरू करते हैं। نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما رب زدنا علما امين يا رب العالمين। ये बहुत बड़ी बात है जो हम इल्म सीख रहे हैं और जिनसे सीख रहे हैं वो अपना इल्म आप तक पहुंचाएं। ये मैं समझती हूँ कि इतना बड़ा एक सदका जारिया उनके लिए है, लेकिन ये इल्म की एक अहमियत हमें भी थोड़ी सी समझनी चाहिए। ये देखें पहले वक्तों में बनी इसराइल में इल्म आगे पहुंचाने में बुखल किया जाता था, आम लोगों तक इल्म नहीं दिया जाता था। क्यों? इसलिए कि अगर ये लोग भी इल्म ले लेंगे तो हमारे बराबर हो जाएंगे, इन लोगों को भी वो आ जाएगा जिसकी हमारे पास अभी की है चौधराहट है उस इल्म की वजह से, तो ये आम लोगों तक पहुंच गया तो ये तो फिर हमारी जरूरत ही नहीं रहेगी। तो इल्म को वो लोग आम नहीं करते थे, मगर आज सुभान अल्लाह ये इल्म आम है। आप लोगों से कहा जाता है कि आप इस इल्म को लें और बगैर किसी मुआवजे के, तो ये इतनी बड़ी नेमत है इसकी कदर पहचाने, इसको बहुत अहम समझे, इसकी फजीलत को जाने। क्योंकि देखिए आज आप एक छोटी सी रेसिपी भी होती है ना तो कोई किसी को देना नहीं चाहता, और खास तौर पे अगर पता चल जाए मुफ्त देनी पड़ेगी फिर तो बिल्कुल ही नहीं देंगे। हाँ अगर आपको पैसे दिए जा रहे हो तो शायद कोई शेयर कर ले, जैसे आप यूनिवर्सिटी कॉलेजों में पढ़ते हैं तो वहां पे पैसे दे के इल्म लेते हैं और बहुत भारी फीस दे के लेते हैं, तो कोई भी अपना इल्म शेयर नहीं करता। आज मैं सुबह यही बात सोच रही थी और मैं कह रही थी कि देखो जब इंसान किसी को अपना इल्म दे देता है ना तो समझ लें कि उसने अपनी यानी ब्रेन दूसरे के साथ शेयर किया, और ये एक जो देने वाला है जब तक कि अल्लाह ताला की तरफ से जो इसकी फजीलत है जो इसकी अजर है जब तक ये मालूम ना हो शायद कोई भी किसी साथ शेयर ना करे। तो आप सबसे कहूंगी कि इसका अल्लाह ताला के सामने जब आप दूसरी नियमतों का शुक्र अदा करते हैं तो इस नियमत का भी बहुत ज्यादा शुक्र अदा किया करें, ठीक है। अच्छा जी चलिए शुरू करते हैं इंशाल्लाह किताबुल जनाइज, और इसमें सबसे पहले जी यास्मीन इकबाल आप मुझे बताएंगे। वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहु, कि मैयत पे गम करने की लिमिट क्या है?
रोने की हद तक आप रो सकते हैं और दोहा नहीं कर सकते।
मोहा नहीं कर सकते और क्या नहीं कर सकते?
सर पीटना मार पीटना, क्योंकि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रज़ी अल्लाह के बच्चे का इंतकाल हो गया, जब रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम वहाँ गए तो उनके आंखों से आंसू जारी हो गए, तो लोगों ने कहा कि ये क्या, तो उन्होंने कहा कि ये अल्लाह की रहमत है मगर दिल पर और आंखों पर काबू नहीं है, पर अपनी जबान पर कंट्रोल रखो।
जी शाबाश। तो जज़ाकअल्लाह। नोहा भी मना है और इसके अलावा जुबान से नाशुकरी के अल्फाज, जुबान से गिले शिकवे, जुबान से अल्लाह ताला के बारे में کوئی ایسی بات کر دینا اور اس کی رضا سے راضی نہ ہونا وہ سب بھی منع ہے. ٹھیک ہے, نوحہ تو ایک ہوتا ہے نا, میں فرق سمجھے دیکھیں, دو چیزیں منع. ایک تو ہے نوحہ, نوحہ کیا چیز ہوتی ہے, جب اونچی آواز میں چیخ چلا کے رویا جاتا ہے, بین کیا جاتا ہے, پیٹا جاتا ہے, مارا جاتا ہے, جیسے آپ بتا رہے ہیں. بعض دفعہ لوگ اس قدر زیادہ غم میں ہو جاتے ہیں, اپنے بال نوچنے لگتے ہیں, دیواروں میں سر مارنے لگتے ہیں, اللہ تعالیٰ معاف فرمائے. تو ایک تو وہ چیز ہے, دوسری وہ چیز ہے ایکسپٹ نہ کرنا, یعنی اپنی زبان سے ایسی باتیں نہ زیبہ نکالنا کہ ہم ہی رہ گئے تھے اور کیوں اس نے اللہ نے اس کو اٹھایا, اور ایک نے تو کبھی یہاں تک کہہ دیا تھا ہم نے تو اللہ سے آج تک کبھی کچھ مانگا ہی نہیں تھا, آج یہ مانگا ہی مانگا تو اس نے وہ بھی چیز دے دی, لے لی اپنے پاس, واپس لے لی. تو یعنی اس قدر بڑی اور بری بات منہ سے نکالنا, اور پھر یہ کہ ابھی تک تو اس کا وقت ہی نہیں ہوا تھا, بے وقت ہی چلا گیا, اس کو تو ابھی جینا تھا, مرنا تو مجھے تھا, اس طرح کی باتیں, یعنی ایسی باتیں جو اللہ تعالیٰ کے اوپر تان کرنا, یا اللہ تعالیٰ سے انسیٹسفائیڈ ہونا, اس کی تقدیر سے راضی نہ ہونا, اور اس کے اوپر باتیں بنانا اور باتیں منہ سے کرنا کہ ہم تو غم میں ہیں, شاید یہ اب جائز ہے, یہ جائز نہیں. کیونکہ ہم یہ اکثر سوچتے ہیں کہ نہیں کوئی بات نہیں, اتنا غم ہے تو بیچاری اب کیا کرے, غم میں اس نے منہ سے بول دیا. نہیں, غم کے وقت بھی دیکھیں اسلام آپ کو کیا کہتا ہے, اپنے ہوش نہ کھو دے کہ بھائی غم میں تو اب ہر چیز جائز ہو گئی, جو مرضی منہ سے نکالیں, اور جب ہوش آیا تو پھر کہا کہ اچھا وہ تو میں نے غم میں بول دیا تھا. نہیں, تو آپ کو یہ سمجھنا ہے کہ کیا کیا چیزیں ناجائز ہیں, نوحا بھی ناجائز ہے, اللہ تعالیٰ سے کوئی گلے شکوے کرنا بھی ناجائز ہے, اسی طرح تقدیر پہ راضی نہ ہونا اور اس کے اوپر باتیں بنانا, یہ سب ناجائز ہے. تو اس کو ہم ان شارٹ کیا کہہ سکتے ہیں کہ نوحا کرنا بھی اور زبان سے جو الفاظ نکالنے ہیں ان کے اوپر بھی پکڑ ہو سکتی ہے. ہاں, کس چیز کے اوپر نہیں پکڑ ہے, وہ ہے آنسو یا دل کا غم. دل اگر غم زدہ ہے تو اس سے انسان کا دل پہ تو زور نہیں ہے نا, دل غمگین ہونے پہ نہیں زور, تو اس لیے اس کا نہیں. اچھا جی, اب کس کی راشدہ کالیا, آپ بتائیں گی کہ جب نبی کریم صلی اللہ علیہ وسلم کو اطلاع بھیجی گئی کہ بیٹی کا بچہ جو ہے وہ قریب المرگ ہے, تو آپ صلی اللہ علیہ وسلم کا کیا ریئیکشن تھا؟
السلام علیکم, جب کہا گیا تو انہوں نے کہا صدر پرو میں آتا ہوں, صدر کلاس دے رہے تھے یا بدرس دے رہے تھے, صدر نہ پہنچ رہے تھے, تو انہوں نے کہا صدر کرو.
جی بالکل, اس سے کیا پتا چلتا ہے کہ ایسا نہیں ہے, ہمارے ہاں پہ یہ سمجھا جاتا ہے نا, دیکھیے ان ساری چیزوں سے بہت کچھ سیکھنے کا سامان ہے ہمارے لیے. تو ہمارے ہاں یہ سمجھا جاتا ہے کہ بھائی نہ صرف یہ, اللہ تعالیٰ معاف کرے ایسی تو کوئی بات کا تو چھوڑیں, ایون یہ سوچا جاتا ہے کہ یہ تو بہت بڑی بات ہے نا کہ ایک بچہ قریب المرگ ہے اور اس کے اوپر بلایا جا رہا ہے, تو آپ صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ نہیں آپ صبر کریں اور ان کو تسلی ایک دے دی. اب ہمارے ہاں کیا ہوتا ہے کہ ایون جب کوئی فوت ہو جاتا ہے تو اس کے بعد بھی یہی کہا جاتا ہے کہ جو برسی ہوگی اس پہ بھی آیا جائے, جو عید وغیرہ گزرے اس کے اوپر آیا جائے, ہر ایک ایسا کوئی اوکیزن ہو تو اس کے اوپر لازمی وزٹ کیا جائے, ورنہ تو دیکھیں اس نے اس کا مطلب ہمارے غم کے اندر شامل ہی نہیں. جبکہ آپ صلی اللہ علیہ وسلم اس وقت جب قریب المرے, اس وقت تو زیادہ ضرورت ہوتی ہے نا, اس وقت بھی آپ صلی اللہ علیہ وسلم کیا فرما رہے کہ انا للہ ما اخذ و لہ ما اعطى فکل من عنده باجل مسمى. آپ صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں کہ یہ اللہ ہی کا سارا مال ہے, وہ لے لے تو وہ بھی اسی کا, اور جو اس نے دیا وہ بھی اسی کا, تو اب کیا کرو, صبر کرو, اللہ تعالیٰ سے اجر کی امید رکھو. تو اس طرح کی باتیں کرنی چاہیے جب کوئی ایسی سچویشن ہو, اور جب کوئی فوت بھی ہو جائے تب بھی اسی قسم کے کلمات سے تسلی دینی چاہیے, نہ کہ ایسی الٹی سیدھی باتیں کرنے کے. کیونکہ یہ جو ہم نے اپنے طور پہ بنا لیا نا کہ ہاں بس اس کے بعد بھی سال ہر سال تک آیا جائے, اور سال ہر سال تک ہمارے ساتھ آ کے بیٹھا جائے اور ایک رسم بنا لی ہوئی, وہ کون ہے؟ اچھا شکیلا آنٹی, آپ بتائیں گی کہ ہمارے ہاں یہ جو, اچھا اس سوال کا جواب بتائیں کہ جو بچے کی تکلیف دیکھ کے آپ صلی اللہ علیہ وسلم کی آنکھوں میں آنسو آ گئے, تو کیا یہ درست ہے؟
बच्चे की तकलीफ देकर आंखों में आंसू आ गए, तो ये दुरुस्त है क्योंकि तकलीफ देखकर भी और आपकी तकलीफ देख करके भी इंसान को तकलीफ होती है, लेकिन अल्लाह की मर्जी भी चीज होते, तकलीफ भी कर रहे थे और रो भी रहे थे। एक मोहब्बत का तकाजा था, रोना तो मोहब्बत का तकाजा था और इसका अल्लाह की तरफ से करना पड़ा हो तुमका।
अच्छा आप देखते हैं कि हमारा दीन कितना बैलेंस्ड है, ऐसा नहीं है आपको कहा गया कि आप स्टोन फेस्ड एंड स्टोन हार्टेड हो जाएं। हम ये भी समझते हैं ना कि रोना ये कितनी बड़ी बात हो गई कि कोई आदमी रोने लगे और किसी आदमी के आंसू आ जाए आंख में, तो ये बहुत ही इसको बुरा और बुजदिल भी समझा जाता है ऐसे। हालांकि स्टोन फेस्ड होना या स्टोन हार्टेड होना ये कोई आपसे इसकी डिमांड नहीं है कि आपको ऐसा होना चाहिए और या एक मर्द को ऐसा होना चाहिए। औरतें रोए तो रोए, लेकिन आदमी जो है नहीं रोना चाहिए उसको कभी, ऐसा कुछ भी नहीं। देखिए ना तो ऐसा हो इंसान कि कभी आंख में आंसू ही ना, बड़े से बड़ा वो बात हो जाए लेकिन वो ऐसे पत्थर की तरह रहे, ना तो ये चाहिए और ना ही ये आपसे चाहिए तो उसमें इतना वेला हो जाए कि वो चीखों को कार तक पहुंच, ये इस हद तक हो जाए, ये तदाल जरूरी है। ठीक है, ना इस तरफ बहुत ज्यादा ना उस तरफ बहुत ज्यादा। देखिए जो यहाँ पे बताया गया वो रहमत बताया गया इसको, कि अल्लाह की रहमत है, ये नहीं है कि कभी आपको किसी पे रहम ही ना आए, कभी तर्स ही ना आए, कोई ऐसी जानकारी की। सबर अलग चीज है और आंखों में आंसू आ जाना अलग चीज है। आंखों में आंसू आ जाना वो अल्लाह की तरफ से रहमत है, जिसको आपने फरमाया कि अल्लाह ताला ने अपने बंदों के दिलों में रखा है ऐसी रहमत को। बंदे जो मखलूक पे रहम करते हैं अल्लाह ताला उनके ऊपर रहम करते हैं, ये भी अल्लाह की रहमत होती है कि किसी का दिल नरम हो, उसके अंदर रहम हो दूसरों के लिए। किसी की तकलीफ देख के और कोई रहम ना आना ये कोई अच्छी बात नहीं है। ठीक है, अच्छा जी, अब आप बताएंगी माहिद सिद्दीकी की सहाबा ये देख के हैरान क्यों हो गए कि आप सल्लल्लाहु अलैहि वसल्लम की आंखों में आंसू आ गए।
वालेकुम व रहमतुल्लाह।
वालेकुम अस्सलाम व रहमतुल्लाह।
सहाबा ये समझे कि मर्द क्यों रो रहा है, तो उनको इस बात पर हैरानी हुई। उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दिल रब से रोता है, आंखें आंसू से रोती है, लेकिन सहाबा की लफ्ज है कि इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। अल्लाह की बात सुनेगी वहाँ पर लोग बड़े सख्त थे ना, मर्दों के बिल्कुल स्टोन फेस होते थे, जिनको बड़ी हैरत थी अल्लाह इतने बड़े रसूलों के रो रहे हैं।
देखिए सहाबा, और दूसरी बात ये सहाबा ये समझते थे कि मैयत पे रोना जायज नहीं है, सहाबा ये समझते थे। और आप सल्लल्लाहु अलैहि वसल्लम जब रो रहे हैं तो उनको हैरत हो रही है कि ये रो रहे हैं, इनकी आंखों से आंसू जारी होगा। तो ये हमें पता चलता है कि हाँ इसमें हरज नहीं है, मगर चीखने चिल्लाने में आहो बुका करने में उसमें हरज है। ठीक है, अल्लाह अकबर। और आप देखिए यहाँ पे वैसे हदीस पढ़ के भी कितना इंसान के ऊपर असर होता है कि कैसी बच्चे की हालत थी, और उसके ऊपर भी कोई घर में ऐसा नहीं बताया गया कि वावेला हो, चीखो पुकार हो या कोई हंगामा खड़ा हो। सुभानअल्लाह, अल्लाह अकबर। अच्छा आगे जी, फरजाना चौधरी आप बताएंगे सबर किस वक्त करना चाहिए, जो सबर बाई से आज
वालेकुम अस्सलाम। सबर वही है जो बिल्कुल मुसीबत के शुरू में किया जाए, तो के शुरू में हो।
शाबाश, यानी जो बिल्कुल मुसीबत के शुरू में हो, जबकि हमारे यहाँ ये समझा जाता है कि सबर वो है कि जब इंसान होश में आ जाए तो फिर उस वक्त अब सबर शुरू किया जाए। अच्छा चलो अब मैं सबर ही करती हूँ, नहीं सबर वो जो शुरू में किया जाए, यानी इंसान एक पैनिक मोड में हो जाता है ना, जिसको शोर शराबा हंगामा हाय वाय ये सबर के खिलाफ है। ठीक है, सबर ये नहीं होता, सबर है बर्दाश्त का नाम, कि इंसान उस चीज को बर्दाश्त करे, तहम्मुल के साथ बर्दाश्त करे। अच्छा जी ये 718 नंबर से कौन है, 718 जी शाजिया नासिर, आप बताएंगे कि मैयत के घर के लोगों के रोने से अजाब होता है या नहीं होता?
इसमें दो तीन सहाबा की सहाबा बिन शोबा की राय ये थी कि मैयत को अजाब दिया जाता है नोहा करने की वजह से, जबकि आयशा रज़ी अल्लाह अन्हा फरमाती थी कि आप सल्लल्लाहु अलैहि वसल्लम से उन्होंने ये सलाम कि ये अजाब काफिरों की मैयत को दिया जाता है, तो इसको ये दलील बनाती थी जो कुरान पाक की आयत है वला ताज़िरु वाज़िरा तो विज़रा उख़रा, वो उसको ये
शाबाश शाबाश वेरी गुड, बहुत अच्छे तरीके से उन्होंने बताया। जी राफिया बेगम, आप बताएंगे कि ये इख्तलाफ कैसे दूर हो सकता है?
अस्सलामुअलैकुम।
वालेकुम अस्सलाम रहमतुल्लाह।
जी मैं आपका सवाल नहीं समझ रहा।
जी ये इख्तलाफ जो सहाबा के दरमियान था कि मैयत के मरने पे जो उसके घर वाले रोते हैं उस पे उसको अजाब होता है या नहीं होता, इस में इख्तलाफ है सहाबा में। एक तो मैं आपसे ये पूछ रही हूँ कि ये इख्तलाफ कैसे दूर हो सकता
है? मैयत पे जो रोहा करने पे जो अजाब है, यानी कि अगर मैयत ने कभी मना नहीं किया, ये इख्तलाफ इसलिए कि अगर जिसने जो मैयत है उसने कभी नोहा करते हुए देखा और कभी मना नहीं किया और उसके बाद उसकी मैयत पे नोहा हो रहा है तो उसको अजाब होगा। अगर उसने और या वसीयत करके गया या ऐसी चीजों पे नहीं करना चाहिए, अगर ऐसा है तो फिर उस पर अजाब होगा।
शाबाश शाबाश, बिल्कुल सही उन्होंने जवाब बताया कि देखिए बार दफा इस चीज को एनकरेज करते हैं और बार दफा देख के राजी रहते हैं, उसके अंदर उन वो यानी नाराज नहीं होते, मना नहीं करते। जब वो दूसरे लोग फौत हुए थे, खानदान का कोई फौत हो गया, कहीं का कोई फौत हो गया, तो उस बंदे ने अपने घर की औरतों को, घर के जो भी लोग थे ऐसा कर रहे, उनको मना नहीं किया था, तो ऐसे को अजाब हुआ। काफिर को भी अजाब जाहिर है, मरते ही शुरू हो जाता है। आयशा रज़ी अल्लाह अन्हा की ये दलील थी कि काफिर को मैयत, उसकी मैयत पे जो वो रोता है उसके ऊपर काफिर को अजाब होता है। लेकिन हज़रत उमर की ये दलील थी कि जो हदीस बयान फरमाते थे कि कोई भी उसकी जिसके ऊपर भी रोया जाए उसको अजाब मिलता है। लेकिन दोनों के दरमियान हमने जो ये इख्तलाफ था उसके बीच की राह देखी है कि किसको अजाब होता है और किसको नहीं होता है। इसके बाद हमें चाहिए कि हम अपने घर वालों को ये हदीस जरूर पहुँचाए और उनको कहें कि कभी ऐसा नहीं रोना चाहिए, ऊंची आवाज से नहीं करना चाहिए, क्या आदाब हैं, गम के भी क्या आदाब हैं, वो भी उनको सिखानी चाहिए। क्योंकि कल को अगर हम दुनिया से चले जाते हैं तो ये ना हो कि हमारे बच्चों को मालूम ना हो कि क्या करना है और क्या नहीं करना। अच्छा जी जी तैयबा आरिफ, आप बताएंगे कि ये इख्तलाफ हुआ क्यों? अच्छा आप ऐसा करें, आप साथ साथ चलें ताकि जब रिव्यू सेशन में आए तो आपके पास इंशाल्लाह ताला सारी इन्फॉर्मेशन हो। ठीक है
इंशाल्लाह।
अच्छा किताबें जो नाइज नहीं की अभी आपने, अच्छा तो उसमें बताएं कि ये सहाबा में ये इख्तलाफ क्यों हुआ? कि हज़रत उमर की राय अलग है, आयशा रज़ी अल्लाह अन्हा की राय अलग है, ये इख्तलाफ हो कैसे गया? यही जो अभी हम बात कर रहे हैं ना कि मैयत के ऊपर जो नोहा करना है इसके ऊपर मैयत को अजाब होता है, तो किस तरह ये इख्तलाफ हो गया? ये क्या कोई कह रहा है कि होता है, कोई कह रहा है कि नहीं होता?
लास्ट क्वेश्चन तो मुझे उतना यानी कि मुझे उसके हिसाब से दिन में कोई ऐसी चीज आई
कॉपी जी आपसे नहीं होगा अभी ना इंशाल्लाह। शहनाशा आप बताएंगे क्यों ये इख्तलाफ हुआ?
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू। सर ने बताया था कि हो सकता है कि सब सहाबा को मतलब ये हदीस न पहुँचे, मतलब मौजूद नहीं होते हैं।
शाबाश, دیکھیں حضرت عائشہ رضی اللہ عنہا نے اپنی رائے اس بارے میں بتائی, عمر رضی اللہ عنہا نے حدیث بتائی آپ صلی اللہ علیہ وسلم کی. تو بات یہ ہے عائشہ رضی اللہ عنہا نے تو کوٹ کی نا آیت کوٹ کی, لیکن بات آپ کو سمجھنے کی یہ ہے کہ دیکھیں ہر وقت ہر ٹائم پہ آپ صلی اللہ علیہ وسلم کے ساتھ ایسا نہیں ہوتا تھا کہ تمام صحابہ موجود ہوں, حضرت ابوبکر صدیق بھی موجود ہیں, حضرت عمر بھی موجود ہیں, حضرت علی بھی, اب بے شمار اتنے صحابہ, کوئی بات ہو رہی ہے, کوئی انسیڈنٹ ہوا ہے, اس کے اوپر آپ صلی اللہ علیہ وسلم نے جو بات فرمائی ہے, ضروری تو نہیں تھا کہ سارے لوگ اس وقت ہو, جیسے اب دیکھیں یہاں پہ بی بی زینب کے گھر میں آپ صلی اللہ علیہ وسلم تشریف لے گئے, تو آپ کے ساتھ جو صحابہ ہیں انہوں نے تو یہ بات سنی, باقی سارے تھوڑی سن رہے, تو اب یہ آگے جا کے بات بتائیں گے, مگر ضروری نہیں کہ ہر ایک تک ساری باتیں پہنچ جائیں, ایک ایک بات پہنچ جائے. ڈفرنٹ حدیث جس دن صحابہ کے پاس تھی, جن کو انہوں نے ڈفرنٹ موقع پہ سنا تھا, اس بات کو ذہن میں رکھتے ہوئے یہ سمجھ لینا چاہیے کہ ایسا نہیں ہے کہ آپ کی ساری احادیث حضرت عائشہ رضی اللہ عنہ کے پاس تھی, ایسا تمام احادیث حضرت عمر کو معلوم تھی, کوئی موقع کی جو گھر میں آپ صلی اللہ علیہ وسلم کے زیادہ تر پاک گزرتے تھے اور ان کے اندر جو حدیث ہیں اور جو معاملات ہیں وہ زیادہ تر کس کو معلوم ہوئی, یہ عائشہ رضی اللہ عنہ کو, لیکن جیسے باہر کی دنیا ہے اس کے اندر آپ صلی اللہ علیہ وسلم نے کسی موقع کے اوپر کوئی کچھ فرمایا ہے تو وہ اب حضرت عمر کو اس کے بارے میں معلوم ہے, اس لیے وہ آئے وہ حدیث کوٹ کر رہے ہیں کہ آپ صلی اللہ علیہ وسلم کو اس طرح سے میں نے سنا, اس کو ہمیں اس بات کو سمجھنا چاہیے, ورنہ انسان کا ذہن یہ تھوڑا کنفیوز ہو جاتا ہے نا کہ اختلاف کیوں ہوا ان کے درمیان, لیکن آپ یہ دیکھیں گے کہ اختلاف کے باوجود, اور یہ صرف اس میں نہیں بہت ساری اور معاملات بھی ہیں جن میں صحابہ کے درمیان اختلاف ہوا, لیکن اس کے باوجود انہوں نے کبھی اختلاف کو ایسی ہوا نہیں دی کہ کوئی فاروقی بن جائے اور کوئی صدیقی بن جائے اور کوئی عثمانی بن جائے اور کوئی بن جائے, تو وہ اپنے الگ الگ نام اور الگ الگ اپنی شناخت اور الگ الگ اپنے فرقے بنا کے بیٹھ جائیں, جیسے آج حنفی ہو گئے, کوئی شافعی ہو گئے, کوئی یہ ہو گئے, اور اس کے اوپر لڑ لڑ کے اس قدر طوفان ہے کہ مسلمان ہونا پیچھے رہ گیا اور فرقہ آگے آ گیا, تو انہوں نے ایسا کچھ نہیں کیا, کہ یہ بھی تو مسئلے تھے نا جس میں ان کے ڈفرنس آف اوپینین تھے, تو اوپینینس کو وہیں تک رہنے دیا, ان کو اتنی ہوا نہیں دی کہ اسلام سے بھی آگے اوپینینس بڑھ گئے, چھوٹی چیزوں کو اتنا بڑا بنا دیتے ہیں کہ کل بنا دیتے ہیں کہ ٹوٹل یہی ہے جیسے اسلام, ٹھیک ہے, تو اس میں ہمیں بہت اس چیز کو سمجھنا چاہیے کہ دیکھیں حالانکہ دونوں احادیث لؤلؤ والمرجان میں, اور اس میں حدیث کا آنا کا مطلب یہ کہ اوتھینٹک احادیث ہے, اور ہمیں پتہ چلتا ہے کہ کتنا بالکل اپوزٹ دونوں کی بات ہے عائشہ رضی اللہ عنہا کی حضرت عمر کی, اور دونوں اتنے یعنی کہ دونوں میں کسی بات کے اوپر ہم شک نہیں کر سکتے, کسی بات کو غلط نہیں کہہ سکتے, اس کے باوجود انہوں نے اس کو ایک مسئلہ بنا کے ایک بڑی چیز بنا کے نہیں کھڑا کر دیا تھا, بالکل اختلاف میں بھی خیر ہوتی ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میری امت میں اختلاف میں بھی خیر ہوگی, اس سے بھی آپ کو ڈفرنٹ چیزیں سمجھ میں آتی ہیں, اگر اختلاف تب شر بن جاتا ہے جس وقت اختلاف کو ہوا دیتے ہیں ہم, ہر وقت اختلافی باتوں کے اوپر اختلافی مسئلوں کے خطبے ہوں اور انہیں کے اوپر لیکچر دیے جائیں اور انہیں کو ہائی لائٹ کیا جائے اور جو اصل دین ہے اس کو چھوڑ دیا جائے, اور ہم آج دیکھیں تو زیادہ باتیں ان چیزوں کے اوپر ہوں گی, مسئلے مسائل جو نماز کے چھوٹی چھوٹی باتیں ہوتی ہیں ان کو زیادہ ہوا دی جائے, اور یہ چیز اگر ہم بھول ہی جائیں کہ نماز ادا کتنے لوگ کر رہے ہیں اس کی فکر نہیں ہے, اگر انگلی ہلانی کیسے ہے, رفع یدین کا کیا کرنا ہے, یہ کرنا ہے, اس کے اوپر ہی ہم بحثیں کرتے جائیں اور اسی کے اوپر ہم ایک دوسرے سے لڑنے لگے کہ کوئی کرے کوئی نہیں کرے, اس کو نہ اتنا بڑا مسئلہ بنائیں, اصل چیز جو بنیاد ہے اس کو مضبوط کریں پہلے. اللہ اکبر. اچھا جی آگے دیکھیں, یہ 609 نمبر سے کون ہے, اپنا نام بولیں, 609 نمبر, 609. جی وعلیکم السلام و رحمۃ اللہ, جی ان کا بھی نام لکھیں ایڈمن. جی مریم آپ بتائیں گی کہ جاہلیت میں نوحہ کرنے بارے میں کیا رواج تھا عورتوں میں؟
جی
جی شاباش. یعنی ان کے اندر سبحان اللہ وہ ایسے تھا, آج بھی دیہاتوں میں ہمارے ہاں بھی اس قسم کی چیزیں ہیں کہ وہ اس کو سمجھتے تھے کہ یعنی اگر کسی نے میری میت کے اوپر یعنی میرے کسی کے خاندان میں اگر کوئی فوت ہوا تو اس کے اوپر نوحہ کیا ہے, تو اب جب اس کے خاندان میں کوئی فوت ہوا تو مجھے اس کا بدلہ اتارنا ہے. یعنی یہ بھی ایک وہ ہوتا تھا, جیسے آج خوشی کے موقع پہ ہوتے ہیں نا کہ اس نے میرے بچے کی ڈھولکی کی تو اب میں نے اس کے بچے کی ڈھولکی کرنی ہے, اور وہ میرے اسلام اوکیزن پہ آیا تھا تو اب میں نے اس کے اس پہ جانا. تو اس طرح سے اتنی بڑی ایک ہی چیز تھی نوحہ کرنا بھی, کہ اس نے میری میت پہ نوحہ کیا تو میں نے بھی کرنا. اور اس کی دلیل یہ حدیث نے ہمیں ہمارے سامنے 542 جس میں بتایا گیا کہ رونا پیٹنا ویلا کرنا, اس کے اوپر ایک عورت نے کہا کہ میں بیعت تبھی لوں گی جب میں جا کے اس عورت کے میت ان کی اس پہ اس کی مدد کروں گی نوحہ کرنے میں. تو اس قدر ان کے اندر جہالت تھی. اللہ اکبر. 732253 سے جو ہے. وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. شبنم خان ہے جی, شبنم ہے جی. شبنم آپ بتائیں گی کہ عورتوں کا جنازے کے ساتھ جانا کیسا ہے؟
اصل میں ویسے تو روکا گیا ہے جنازے کے ساتھ جانے.
شاباش. یعنی افضل نہیں ہے کہ اس کو کہیں کہ چلی جاتی ہیں پوری چورت مسجد سے, وہ لوگ چلی گئے. اب لوگ پیچھے اتنا وہ بڑا بگ ڈیل بنا دیتے. کئی دفعہ میرے پاس بھی لوگ آئے, آپ اس کو ان کو منع کریں, دیکھیں وہ جا رہی ہیں جیسے کہ بہت بڑا کوئی گناہ کرنے کے لیے جا رہے ہیں. تو جا رہی ہیں تو اس کے پر بھی خاموشی اختیار کریں. جو نہیں جا رہے لوگوں کو جانے کی بھی نہیں ضرورت کہ سبھی گاڑیوں میں بھر بھر کے جانے شروع ہو جائیں. مرد جائیں, عورتیں ساری نہیں جائیں. مگر اگر کوئی دو چار چلی بھی گئی اس کی قریبی تو اس کو پھر بھی اتنا نہ شور مچا دیں کہ ایک بگ ڈیل بنا کے اسی کو مطلب پکڑ رہے ہیں, ان کو کھینچ رہے ہیں اور نہیں آپ نے جانا اور اس طرح سے کریں, وہ بھی نہیں ضرورت. ٹھیک ہے. لیکن آپ یہ بھی پھر دیکھیں کہ یہ بھی نہیں ہے کہ وہاں پہ بھی جا کے اب عین قبر پہ جا کے کھڑی ہو جائیں, کیونکہ عورت نہیں برداشت کرتی. اس میں بھی حکمت ہے. اللہ تعالیٰ کے ہر حکم میں اس کی حکمت ہمیں چاہے نظر نہ آئے لیکن چھپی ہوئی اس کی حکمت. کہ عورت اس طرح سے صبر نہیں کر سکتی. یہ تو ایسا منظر ہوتا ہے کہ بڑے بڑے آدمی بھی جو ہے نا کئی دن تک ان کی نیندیں اڑ جاتی. کہ یہ سارا جو قبر کا منظر اور دفنانے کا اور یہ سب دیکھنا کوئی معمولی بات نہیں ہے. تو یہ عورتیں جو قبرستان چلی جاتی ہیں, بعض یہاں تک مجھے پتا چلا وہ قبر کے اوپر ہی جا کے کھڑی جاتی, اتنی بھی ضرورت نہیں. چلو قبرستان کے باہر ٹھہر ہی رہی ہیں وہ, لیکن بالکل عین قبر پہ نہ کھڑی ہوں کیونکہ آپ نہیں برداشت کر سکتے. آج کی عورتیں تو بہت ہی یعنی کمزور دل ہیں, تو وہاں پہ جا کے جو چیخو پکار کریں گی یا وہاں پہ کوئی اور ایسا کام کریں جو کہ صحیح نہیں ہے, تو اس سے بہتر ہے کہ پھر وہ پیچھے ہی رہے. اچھا جی, آج راجیہ آپ بتائیں گی کہ میت کو غسل دینے کی ابتدا کہاں سے کرنی چاہیے. جی
السلام
علیکم. وعلیکم السلام. رائٹ سائڈ سے کریں گے اور شاباش. رائٹ سائڈ سے کریں گے اور آزائے وضو سے کریں گے. یہ دو چیزیں یاد رکھیں, رائٹ سائڈ اور آزائے وضو. ٹھیک ہے. اچھا جی, اگر بیری کے پتے نہ ہوں تو پھر کیا کیا جائے؟ شہادی آپ بتائیں گی.
جی السلام علیکم و رحمۃ اللہ
وبرکاتہ.
پانی اور بیری کے پتے اگر نہ ہو تو کپور بھی استعمال کر سکتے ہیں اور صابن بھی.
جی کافور تو شہادی آپ کو اینڈ میں کافور تو مل ہی جاتا ہے, وہ تو اینڈ میں آپ اوپر بہا ہی دیں. لیکن جو بیری کے پتے ہیں نا وہ ایسے ہیں جیسے کہ آپ اینٹی سیپٹک کہہ لیں, تو جیسے ہمارے سوپس ہوتے ہیں کئی, تو اس کی جگہ پھر آپ صابن یوز کر سکتے ہیں. ٹھیک ہے. لیکن کافور تو آپ اینڈ میں یوز کر ہی لیں گے, وہ اس کو پانی میں تھوڑا گھول کے اور وہ پھر اوپر ایک دفعہ بہا دیا جائے. اچھا جی ہما غنی آپ بتائیں گی کہ کتنی دفعہ پانی بہایا جائے اوپر؟ السلام ورحمة الله وبركاته. جی
جی کم از کم بتا سکتا آپ سے 3-5 یا 7
ٹائم 3-5 جی یہ کس پہ ڈپینڈ کرتا ہے کتنا کریں سر 3 کریں 5 کریں سارے
پہلے زمانے میں تو یہ اٹھے میں سے مطلب برتن ہوتے تھے تو اسی حساب سے ڈال دیا جاتا تھا لیکن آج کل شاور ہے تو پھر اس حساب سے سارے کہہ رہے کہ آپ جو ہے اندازے سے کر دیں یا پھر کم سے کم پانی بہا دیں.
دیکھیے یہ شاور میں بھی میں آپ کو بتاؤں کہ یہ اس میں بھی پتہ چل جاتا ہے. وہ ضروری نہیں کہ آپ کے پاس ڈول ہی ہو تو پھر ہی آپ کو اندازہ رہے گا. شاور میں بھی جب آپ نے ایک دفعہ رائٹ سائڈ کر لی تو ایک دفعہ پوری کر لی آپ نے اور پھر لیفٹ سائڈ بھی کر لی تو پوری تو وہ تو پتہ چل جاتا ہے کہ ہم نے کتنی دفعہ کیا. تو وضو کے بعد جب آپ نے پانی اس طرح سے بہانا ہے نا تو وہ آپ نمبرز کو ذرا یاد رکھیں جب بھی آپ میت کو غسل دینے لگے کہ آپ نے اور نمبر آف ٹائمز کرنا ہے. اب اگر 3 دفعہ میں ہو گیا تو ویل اینڈ گڈ. زیادہ تر یہ ہوتا ہے جیسے میں تو اپنا یہ تجربے سے آپ کو بتا رہی ہوں زیادہ تر 3 دفعہ میں کافی ہو جاتا ہے. بہت کم ہی ہوتا ہے کہ 5 دفعہ 7 دفعہ تک کرنا. پڑے مگر یہ آپ نے دیکھنا کہ اگر ضرورت ہے آپ 3 دفعہ پہ بھی آپ کو لگتا ہے کہ نہیں ابھی ضرور. جی ارم آپ بتائیں گی کہ عورتوں کے بالوں کے ساتھ کیا کیا جائے جب میت کی عورت میت ہو تو اس کے بالوں کے ساتھ کیا کیا جائے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سر نے بھی بتایا کہ 3 دن چوٹیاں اس کی بنا دی جائیں میڈیا کے رہے چوٹیاں کہتے
ہیں ان کو پیچھے ڈال دیا جائے. ٹھیک ہے بنا کے پیچھے اور ان کو پیچھے ڈال دیا جائے
ان کے پیچھے ڈال دیا جائے بنا کے پیچھے ڈال دیا
جائے. ٹھیک ہے بالکل. تو 3 چھوٹیاں میں کنجوس صحیح سے کر کے اور اچھا جس کے اندر تھوڑا سا یہ بھی بتا دوں کیونکہ دیکھیں ایک پڑھنا ایک ڈفرینٹ ہوتا ہے جب آپ اس عمل کو کرنے لگیں گے تو پھر ذرا ڈفرینٹ کئی دفعہ حالات آ جاتے ہیں آپ کے سامنے. بعض دفعہ بال اتنے اونچے ہوئے ہوتے ہیں کہ کنگھی کرنی مشکل ہوتی ہے. ایک تو سب سے پہلی بات ہے کہ باریک قسم کی کنگھیاں لینے سے پرہیز کریں. ایسی بالکل آپ میں سے اگر کسی کو پتا ہو پرمز جب کوئی لوگ کراتے ہیں تو ان کو وہ کنگھی دیتے ہیں نا جو بڑی بڑی کھلے کھلے دانتوں والی ہوتی ہے بہت کھلے دانتوں والی تو وہ والی کنگھی لے لیں. اس سے ذرا اس طرح ہلکی ہلکی کنگھی کرتے ہیں بہت ہی آپ کو ایسے کنگھیاں نہیں کرنی جیسے اپنے بچوں کی کرتے ہیں کہ کھینچ کھینچ کے بال توڑ رہی ہیں اور اس طرح کر رہی ہیں. نہیں میت کو ہر طرح سے آپ کو تکلیف سے بچانا ہے کہ کسی طرح کی ایسی تکلیف دہ چیز نہ کریں کہ نہ بالوں کو کھینچنا ہے نہ زیادہ زور سے کھینچ لگا لگا کے اور کنگھی کو کھینچ کھینچ کے کنگھی کرنی ہے کہ ہم اچھی طرح ہی کنگھی کر کے میڈیا میں جتنی حد تک بھی ہو سکے. بعض دفعہ بہت اونچے ہوئے بال ہوتے ہیں کیونکہ بہت دنوں سے بیمار ہوتے ہیں بےچارے کئی لوگ زیادہ تر ہوتا ہے اس کا بھی آپ لوگوں سے پوچھ لیں. 613 نمبر سے کون ہے 613-686 نمبر جی وعلیکم السلام ورحمۃ اللہ. یہ آپ سے پوچھنا ہے کہ یہ جو کہتے ہیں کہ مرد عورت کو دیکھے نہیں اور عورت مرد میت کو نہیں دیکھے تو نہ دیکھے بیوی خاوند کو نہ دیکھے اس کے بارے میں کیا ہے؟
جی خاوند بیوی کو دیکھ سکتا ہے جیسے ہم نامحرم پردہ کرتے ہیں تو نامحرم کو ہم نہیں دیکھ سکتے ہیں. تو جیسے لوگ کہتے ہیں کہ نکاح ٹوٹ جاتا ہے تو ایسا کچھ نہیں ہوتا ہے.
کیا بات ہے نہ تو نکاح ٹوٹتا ہے اور نہ ہی ایسا ہی کرنا چاہیے کہ نہیں عورتوں کو بلا بلا کے کہ ضروری آپ دیکھو آدمی کو وہ دیکھ بھی لیں تو ٹھیک ہے لیکن آدمی جو ہے وہ عورت میت جو ہے جس سے ان کا کوئی تعلق نہیں ہے کوئی ضرورت نہیں کہ وہ آ کے دیکھے. ٹھیک ہے اور ایک اس کو وہ بنا لیا جائے جی گزرتے جاؤ دیکھتے جب بھی کسی نے دیکھنا ہے تو کوئی قریبی گھر والے دیکھ لیں اس کو ایک اور ہی ایک ایونٹ بنا کے نہیں رکھ دیا جائے. جی اب ناظرین آپ بتائیں کہ اگر سفید چادر کی جگہ کوئی اور کلر کی چادر یوز کر لیں تو کیا جائز ہے یہ؟
جی جائز ہے
और क्वालिटी के बारे में क्या है, क्या अच्छी क्वालिटी की इस्तेमाल करनी है?
ये है कि बहुत ही हाई क्वालिटी की ना हो, बहुत एक्सपेंसिव, और ना ही ये हो कि बहुत ही वो जो फटा है कपड़ा भी उसके दाग है, तो अगर अच्छी क्वालिटी हो जिससे बस हो जाए काम तो फिर सही है। अवेलेबल वाइट है, पर अगर नहीं वाइट अवेलेबल है तो फिर कोई भी कलर
यूज कर। आप ये देखिए सफेद रंग इस्तेमाल करना अच्छा है, अल्लाह सलम को सफेद रंग पसंद भी था, अच्छा है, लेकिन ऐसा नहीं है कि अगर सफेद नहीं है तो अब कोई और हो ही नहीं सकती, क्योंकि हमारे एक दिमाग में है ना कि वाइट ही होनी चाहिए, वाइट के अलावा जो है ना वो हमारा दिमाग ही एक्सेप्ट करता, लेकिन ये एक सिर्फ मतलब प्रेफरेंस है। आप सल्लल्लाहु अलैहि वसल्लम की तो देखे क्या थी चादर, कफन किसने दिया गया, यमनी चादर। आप ये शायद ज्यादा लोगों को नहीं पता होगा, तो यमनी चादर समझ लें कि सुभानअल्लाह जैसे इम्पोर्टेड जिसको हम कहते हैं इम्पोर्टेड थी, तो इम्पोर्टेड जरा एक्सपेंसिव होती है ना ज्यादा, तो यानी अच्छी क्वालिटी की हो, ये नहीं हो बिल्कुल सरसों उतारने लगे तो मरा हुआ इसको क्या इसको कैसे किसी उसमें कर दो। चादरें भी आप यहाँ पे अगर देखे तो आप देखते हैं 300 थ्रेड काउंट की और इतने की है, तो उसके अंदर आप 300 थ्रेड काउंट तक की ले लेंगे ना अगर, तो वो ठीक रहती है, ये मैं तजर्बे से आप लोगों को बता रही हूँ, तो वो 300 की सही रहती है। 100-200 वाली जो अंदर बहुत ही पानी की तरह होती है, और उसके अंदर फिर खास तौर पे हमें ये देखना चाहिए औरत को जब कफन दे रहे होते हैं तो कहीं पे भी उसके कहीं एक्सपोज ना हो, कहीं से ऐसा ना हो, तो इसलिए हम तरफ प्रेफर करते हैं 300-500 थ्रेड काउंट वो फाइन है। ठीक है, ये मैं आपको इसलिए बता रही हूँ क्योंकि दीज आर प्रैक्टिकल थिंग्स जो आपको फिर वैसे शायद उस तरह से नहीं समझ आए कि किस तरह होगा, तो आप जाके वहाँ पे देखेंगे जब भी किसी स्टोर में देखें आपको थ्रेड काउंट ऊपर लिखा हुआ मिल जाएगा। ठीक है, अच्छा जी, और कोई रह गया है जिसके मैंने नहीं पूछा? जी अगर कोई रह गया तो मुझे बताएं कि जिससे मैंने नहीं पूछा, मुझे पैर टॉक पे बताएंगे। जी कौन, कोई भी रह नहीं गया? अच्छा चले मैं आपसे यहीं पे फिर पूछ सकती हूँ। जनाजे के लिए वारसों का इंतजार करना जरूरी है क्या? जनाजे के लिए वारसों का इंतजार करना, राबिया नहीं जरूरी है। अच्छा मैं आपसे राबिया पूछती हूँ, अभी पूछती हूँ मैं आपसे इंशाल्लाह सवाल पूछती हूँ, पहले मुझे काइंड ऑफ पे यही पूछना है ना, मस्त नहीं है, जरूरी नहीं है, बल्कि क्या है रिकमेंडेबल ही नहीं है कि किसी के लिए भी इंतजार किया जाए, चाहे वो रिश्तेदार है या कोई भी हो, किसी के लिए भी इंतजार करना बल्कि नहीं करना चाहिए। जरूरी क्या नहीं है, वो कोई भी करेगा जरूरी तो नहीं है, लेकिन फिर भी हम करना चाहते हैं, बल्कि क्या रिकमेंडेड है, जल्दी करना। बिल्कुल अच्छा, जनाजे की नमाज पढ़ने का कितना अजर है, कितना अजर है नमाज के जनाजा पढ़ने का? एक रात, और जो नमाजे जनाजा भी पढ़े और जनाजे के साथ ही कब्रिस्तान जाए दफनाने तक के लिए साथ रहे उसके लिए कितना अजर है? दो किरात। और किरात कितना बड़ा होता है? किरात इस समझ में अजर, अजर के लिए एक पैमाना समझ में, जैसे मैं कहूँ ना किलो, किलो कितना होता है? ठीक है, इस तरह है किरात। लास्ट टाइम एक क्वेश्चन आया था ना किरात के ऊपर, तो जैसे किलो है पाउंड है, तो अगर मैं आपसे सवाल करूँ 1 पाउंड कितना होता है, तो फिर आप क्या करेंगे, उस तरह से कुछ बताएंगे ना, तो किरात अगर हमें समझना है कि किरात कितना है, तो ओहद पहाड़ के बराबर, अब सोच लें दो ओहद पहाड़ के बराबर किसी को मिल जाए या एक ओहद पहाड़ के बराबर किसी को मिल जाए, कितनी बड़ी यानी अजर की बात है। चलिए उस्ताद आ गए, तो फिर इंशाल्लाह हम नेक्स्ट टाइम अपना कंटिन्यू करेंगे रिवीजन। जज़ाकुमुल्लाह खैरन कसीरा आपका पार्टिसिपेट करने का। सुभानकल्लाहु व बिहम्दिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।